كان يامر ربي بالقسط. قال لنا بالكل سيدا سادا دين دي انصاف ولا دين دي لا اله الا الله ولا کرو کیا واقیم وجوہکم عند کل مسجد اور سیدھے کرو اپنے چہرے ہر نماز کے وقت، یعنی نماز کے وقت اللہ کی طرف منہ کرو. مسجد یہاں مسجد کے معنوں میں بھی آتی ہے، یعنی جس جگہ نماز پڑھی جاتی ہے، اور مراد اس سے سجدہ بھی ہے، یعنی یہ ظرف زمان بھی ہے اور ظرف مکان بھی ہے. تو مراد نماز بھی ہے اور نماز پڑھنے کی جگہ یعنی مسجد بھی ہے. اشارہ یہی ہے کہ اللہ کو پکارو مسجد میں، یا جب بھی نماز پڑھو تو بالکل اللہ کے حکم سے پڑھو. یہ کپڑے اتار کے نماز پڑھنا، یہ کرنا وہ کرنا، اس طرح کے کام نہ کرو، یہ کوئی دین نہیں ہے. اور ودعوہ مخلصین لہ الدین، پکارو اس کو خالص کرتے ہوئے اس کے لیے دین کو، اس کے لیے خالص ہو جاؤ، نکالو امیزشیں، نکالو اپنی گندگیاں، نکالو وہ ساری چیزیں اپنی ذات میں سے جس کی وجہ سے اللہ کی مدد رک جاتی ہے، جس کی وجہ سے نہ تم دنیا میں کام کے رہو گے نہ آخرت میں کام کے رہو گے. اللہ تعالیٰ انصاف چاہتا ہے، اللہ چاہتا ہے پوری سبمیشن ہو، پورا تم میری طرف جھک جاؤ، اور جتنا تم جھکو گے اتنی میری مدد تمہارے ساتھ زیادہ ہوگی. کما بداکم تعودون، جیسا تم کو پہلے پیدا کیا دوبارہ بھی پیدا کیے جاؤ گے. تین سٹیج ہے انسان کے پاس، اس دنیا میں آنا، بچہ نیکڈ آتا ہے، لکھ لیں اس کو. دوسری کیفیت ہے بندے کی قبر سے نکالے جانے کی، اس وقت پھر نیکڈ ہوگا. ہم تو اس کو کپڑا پہنا کے دفن کرتے ہیں نا ہر کفن میں، لیکن قبر میں سے جب لوگ نکلیں گے تو اللہ کے نبی نے فرمایا کہ لوگ بالکل برہنا ہوں گے. تو حضرت عائشہ جن میں حیا اتنی بڑی ہوئی تھی، کہنے کہ اللہ کے نبی یہ کیسے ہوگا، عورتیں اور مرد وہاں سارے ہی ہوں گے، تو کیا ہم ایک دوسرے کے ستر نہ دیکھیں گے؟ تو آپ نے فرمایا کہ اسے اے صدیق کی بیٹی صدیقہ، معاملہ اس سے سخت ہے جو تو سوچ رہی ہے. یعنی اس دن کسی کو ہوش ہی نہیں ہوگی کہ کسی نے کیا پہنا اور کیا نہیں پہنا. مثلا یہاں ہم بیٹھے ہیں اور ایک دم کوئی ایسی ماں اندر آئے جس کا بچہ کھو گیا ہے، اور وہ پوچھے بچہ ہے اور بھاگ کے چلی جائے باہر، بعد میں آپ پوچھیں ذرا آج کس نے کیا پہنا ہوا تھا، اس کو یاد رہے گا؟ ہوش ہی نہیں ہوگی. اب دوسری جو سٹیج ہے وہ کیا ہے کہ جب ہم قبروں سے نکالے جائیں گے تب بے لباس ہوں گے. تیسری کیفیت ہے ان بٹوین کی. اللہ تعالیٰ چاہتا ہے کہ دنیا میں تمہیں میں نے پیدا جب کیا، جب تم آئے تھے واپس بے لباس جاؤ گے، جوتا نہیں ہوگا، لباس نہیں ہوگا تمہارے حال میں. اور دوسری بات ہے کہ قبروں سے نکالے جاؤ گے تو اس وقت بھی بے لباس ہوگے، لیکن یہ جو بیچ کا وقت ہے اس کے اوپر تمہیں لباس میں رہنا پڑے گا. یعنی اس دنیا میں تم آتے رہنے کے وہ معاملات نہ سمجھو تمہارے جو آنے کے اور جانے کے تھے. اور کما بداکم تعودون کا مطلب ایک یہ بھی ہے کہ جس حال میں تمہاری موت آئے گی ویسے ہی دوبارہ اٹھائے جاؤ گے. کبھی انسان کسی جگہ جاتے، کچھ پہنتے، کچھ کرتے وقت اس سوچ کو ذہن سے نہ جانے دے کہ اگر میری موت ان حالات میں ہو گئی تو کس لباس میں جاؤں گی، کس حال میں جاؤں گی، کہاں سے اٹھائی جاؤں گی، کہاں پائی جاؤں گی، کیا ہوگا اور کس طرح ہوگا. اللہ تعالیٰ کہتے ہیں کہ نہیں، جو کرو گے ویسے ہی پکڑے جاؤ گے، وہیں پہ تمہاری موت آئے گی، وہی تمہارا معاملہ ہوگا، اور تمہیں وہاں اپنے اعمال کی جزا یا سزا مل جائے گی. ہوگا کیا؟ فریقاً ہدا، ایک فرقہ، ایک گروہ کو تو ہدایت دی اللہ نے، ہدایت پا گیا وہ. وہ فریقاً حق علیہم الضلالہ، اور ایک گروہ جس پر گمراہی چسپا ہو گئی، پکڑی گئی. مراد یہ ہے کہ اب دنیا سے جانے کے بعد ہر بندہ ایک جیسا نہیں رہے گا. ایک بندہ جو دین پہ تھا، گروہ پہ تھا، حق پہ تھا، صحیح کام کیا، اللہ کی دی ہوئی سمجھ کو استعمال کیا، اختیار اور آزادی کا ناجائز استعمال نہ کیا، اللہ نے اس کو چلنے کی توفیق دے دی. اور دوسرا جو ہے وہ ساری چیزوں کے خلاف تھا، دونوں کے راستے وہاں جا کے فرق ہو جائیں گے، ایک جنت کا راہی اور ایک جہنم کا راہی. انہم اتخذوا، بے شک انہوں نے بنا لیا شیاطین اولیاء، شیطانوں کو دوست اور ساتھی، من دون اللہ، اللہ کو چھوڑ کر، اللہ کو چھوڑ کر شیطانوں کو دوست بنا دیا. وَيَحْسَبُونَ أَنَّهُمْ مُهْتَدُونَ، دکھ کی بات یہ ہے کہ سارا کچھ غلط کرنے کے باوجود سمجھتے ہیں کہ ہم تو بڑی ہدایت پہ ہیں. یہ ہے اصل میں حق سے بڑھے ہوئے انسان کا رویہ، کہ ہوتا وہ غلط ہے لیکن سمجھتا اپنے آپ کو بالکل ٹھیک ہے. اس کو لگتا ہے کہ جو میرا معاملہ نا وہ بس سب سے اچھا ہے، حالانکہ جو بندہ خواہشوں کے پیچھے چل رہا ہوتا ہے پھر وہ ہدن کے پیچھے تو نہیں لگ سکتا. پتہ کیا چلا؟ کہ کسی کا خود کو ہدایت پہ سمجھ لینا اس کو ہدایت پہ نہیں لے جائے گا، بلکہ ہدایت پہ وہی ہے جس نے اللہ کی دیوی ہدایت پہ زندگی بسر کی، جس نے ان تعلیمات کو اپنی زندگی میں جگہ دی. دوبارہ پھر لباس کی بات ہو رہی ہے. یا بنی آدم، اے بنی آدم، اے آدم کے بچوں، خذوا زینتکم عند کل مسجد، لے لو اپنی آرائش ہر مسجد، ہر نماز سے پہلے. یہاں زینت سے مراد لباس ہے. پیچھے اشارہ ہوا تھا کہ وہ لباس اتار کے عبادت کرتے تھے، تو کہا تم ایسا نہ کرو. ایک معنی تو اس کا سمپل سا یہی بنتا ہے، ٹھیک ہے. اسی طرح آپ دیکھیے کہ ایک زینت لباس کی، ذہن کی اور دل کی ہوتی ہے، اور ایک لباس کی ہوتی ہے. اشارہ اس میں یہ بھی ملتا ہے کہ جب مسجد میں آؤ، جب نماز کے لیے آؤ، جب دین کے لیے آؤ، تو صاف ستھرے کپڑے پہن کر آؤ، صاف ستھرے دل کے ساتھ آؤ، دل سے کینے، رنج اور غصوں کو نکال دو، اور گندگی، ظاہری نجاستوں کو اپنے پاس سے دور کر دو. لہسن اور پیاز کھا کے نہ آؤ، سگریٹ کے دھوئیں چھوڑتے ہوئے مسجدوں میں نہ آؤ، اپنے آپ کو بالکل صاف ستھرا لے کے آؤ، دوسرے ساتھیوں کے لیے اذیت کا سبب نہ بنو، غسل کر کے آؤ، اپنے غیر ضروری بالوں کو صاف کرو، کہ تم ایسی گندگی نہ پھیلاؤ لوگوں کو کہ تمہارے برقعے سے اتنی اسمیل آ رہی ہو کہ کوئی بندہ تمہیں ملنا نہ پسند کرے. آج مسلمان کیا اس دین کے حکم پہ عمل کرتے ہیں؟ ہم کتنی ہی بات دوسروں کے سامنے کیوں نہ کر لیں، لیکن جب تک ہمارا دین، ہماری دین کی جگہ، ہم دین والوں کے حال حلیے اس درجے کے نہیں ہوتے جو اللہ کا دین ڈیزرو کرتا ہے، تو یاد رکھیے کہ لوگ دین کی قدر نہیں کریں گے. آج دکھ اور افسوس کے ساتھ کہنا پڑتا ہے کہ ہمارے گھر چمکتے ہوئے، ہمارے اسکول چمکتے ہوئے، اور ہماری مسجدیں گندی. داخل ہوں گے تو پہلے ہی آپ کو بچی کھچی چیزوں کا ڈھیر دکھے گا، الا ماشاء اللہ. لیکن عموماً تو یہی دیکھا گیا. مجھے کسی جگہ جانے کا اتفاق ہوا، یقین کریں کہ میں آپ کو بتا نہیں سکتی کہ جو میں نے وہاں سے فرسٹریشن اور جو اپنے دماغ پہ بوجھ محسوس کیا، کئی دن تک میری طبیعت اس کی وجہ سے بوجھل رہی. گھستے ہی سب سے پہلے ٹوائلٹ پیپروں کے رول پڑے ہوئے ہیں، برتنوں کا ڈھیر پڑا ہوا ہے، جوتیوں کا ڈھیر پڑا ہوا ہے. یعنی ہم دین کے نام پہ کیوں ڈس آرگنائز ہونا پسند کرتے ہیں؟ ہمارے کچن میں چیزیں بکھری ہوں تو ہم صحیح کھانا نہیں پکا سکتے. دین کی جگہ پہ چیزیں بکھری ہوں، ہم کیسے صحیح پڑھ سکیں گے؟ ہماری کرسیاں کیوں سیدھی نہیں ہوتی؟ ہمارا لباس، ہمارا یونیفارم، ہمارے اسکارف، ہمارا بیٹھنا، ہمارا اٹھنا، یہ ساری چیزیں ہماری لرننگ میں کام آتی ہیں. اور جس دین کا ظاہری حال حلیہ اچھا نہیں ہوگا، میں مان ہی نہیں سکتی کہ وہ دین سکھانے والے آپ کو کوئی بیلنس دین سکھائیں گے. جو آپ کے اندر ہوتا ہے نا، وہی باہر آتا ہے. جو بندہ آرگنائز ہوتا ہے نا، اس کی بات بھی آرگنائز ہے، اس کے نوٹس بھی آرگنائز ہوں گے، وہ جملے بولے گا تو بالکل نپے تلے بولے گا. اور جس کا ظاہر گھما ہوا ہے نا، اس کی کتابیں نہیں مل رہی، اس کی چیزیں نہیں مل رہی، ایک چیز ادھر ہے، ایک ادھر ہے، آپ دیکھیں گے اس کے اندر بھی معلومات کا ڈھیر تو ہو سکتا ہے، لیکن وہ بس ایک قسم کا جنگ تو ہو سکتا ہے، ایک چیز نہیں ہے. اللہ تعالیٰ یہاں مسلمانوں کو ادب سکھا رہے ہیں، اپنے آپ کو صاف کرو. اور یہ چیز مسلمانوں کے اندر آج متروک ہوتی جا رہی ہے. دین اور خوبصورتی اللہ کی بنا. لوگ تو ایسے دینداروں کو ہی پتہ نہیں کسی کا ایجنٹ ہی سمجھنے لگتے ہیں کہ جو ذرا دین کو بھی خوبصورت طریقے سے پیش کرے. ہمارا خیال کیا ہے؟ جو کرسی ٹوٹ جائے اس کو مسجد میں چھوڑاؤ، جو گھر کے پرانے کشن آ گئے، پھٹنے لگے، رنگ بدل گئے، جاؤ مسجدوں میں چھوڑاؤ، مدرسوں میں دے آؤ. جو چار پلیٹیں ٹوٹ گئیں، ڈنڈیاں ٹوٹ گئیں، جن کپوں کی جا کے مدرسوں میں چپکے سے رکھو. کیا اللہ کا دین اتنا غریب ہے، اتنا مسکین ہے؟ اللہ کا دین یہ چاہتا ہے کہ آپ اپنے گھر کے پھٹے کپڑے لا کے وہاں رکھ دیں، آپ کی جو چیز بچی آپ گھر صاف کریں، اور چار چھ گٹھلے باندھ دیں اور آ کے مسجدوں میں لے آئیں. میں نے ایسی ایسی مسجدیں دیکھی ہیں، بیچارے سارا وقت اس غم میں ہوتے ہیں، کریں تو کیا کریں ان چیزوں کا. لوگ جن کی چیزیں وہ نہیں پھینک رہے، تو ہم کیسے اس کو پھینکیں؟ دیں کسی کو تو کیسے دیں؟ جب لوگوں نے بعض جگہ مسجدوں کے باہر ایسے باکسز امریکہ میں لگائے ہوتے ہیں کہ جس میں لوگ اپنے برتن، کپڑے، چیزیں ڈال دیں اور بعد میں وہ غریبوں کو دیں، بعض دفعہ اتنی بیکار چیزیں اس میں ہوتی ہیں، گندے، بدبودار، پیریڈس کے داغ لگے ہوئے کپڑے وہاں چھوڑے ہوتے ہیں لوگوں نے، بچوں کے دودھ کے ابکائیاں آتے ہوئے کپڑے وہاں چھوڑ جاتے ہیں. ہم نے دین کو کیا سمجھا؟ اتنا غریب ہے دین کہ اللہ اپنے دین کے کام نہیں کرا سکتا؟ جو ہمیں اتنے خوبصورت گھر، صاف ستھرے کپڑے، اتنا کچھ دے سکتا ہے، کیا وہ اپنی مسجدوں اور اپنے مدرسوں کو ٹیک کیئر نہیں کر سکتا؟ کر سکتا ہے، لیکن وہ ہمیں موقع دیتا ہے. تم خوش قسمت ہو کہ تمہیں موقع دیا کہ اپنے گھر کے ساتھ میرے گھر کو بھی صاف کرو. اپنے گھر کو سجانے کے ساتھ ساتھ میرے گھر کو بھی سجاؤ. اپنے گھر کو تم اگر اچھی طرح سے مینٹین کرتے ہو تو میرے گھروں کو بھی کرو، ورنہ اللہ کو کیا پرواہ پڑی ہے؟ ایک فرشتہ بھیجے سارے شہر کے اندر اس طرح دین کے ادارے چمکنے لگے، بڑی بڑی بلڈنگیں کھڑی ہو جائیں، لیکن اللہ کیوں کہتا ہے تم کرو؟ کلو وشربو، کھاؤ اور پیو، جیو کھاؤ بھی پیو بھی، لیکن ولا تصرفو، اسراف نہ کرو، حدوں سے نہ آگے گزرا کرو. کیونکہ جب اپنی عملی زندگی میں اسراف آتا ہے نا تو پھر دین کے لیے بچتا ہی کچھ نہیں. وقت کا اسراف آتا ہے اپنی عملی زندگی میں تو دین کے لیے وقت نہیں بچتا. آپ لوگ اسراف کا ٹاپک سن چکے ہیں، جو بھی لوگ دورہ قرآن میں، ہم نے غالباً 27ویں یا 28ویں پارے میں کیا تھا، چیک کر سکتے ہیں. اسراف پہ بہت سیر حاصل بات ہوئی تھی، کیونکہ ہمارے یہاں اسراف کا تعلق صرف مال سے سمجھا جاتا ہے، حالانکہ نہیں. اسراف رویوں میں، اسراف کھانے میں، پینے میں، وقت میں اسراف، گفتگو میں اسراف، باڈی لینگویج میں اسراف. جس بندے کی اپنی نہیں پوری پڑتی وہ اللہ کے دین کو کیا دے گا؟ جو آپ وقت اپنا سارا اپنے گھر کو ہی دے دے گا، وہ اللہ کے دین کو وقت کہاں دے گا؟ جس کا سارا پیسہ اپنے ہی کپڑے، میچنگ جیولری، کھانے پینوں میں لگ گیا، وہ اللہ کے دین کو کہاں دے گا؟ دل ہی نہیں کھلے گا، ہمت نہیں ہوگی، توفیق نہیں ہوگی، ہاتھ نہیں کھلے گا. کیوں؟ کہ کلو وشربو میں پڑ گئے اور لباس میں پہنچ گئے. کئن نہلا یحب المصرفین، وہ اسراف کرنے والوں کو پسند نہیں کرتا. ہی ڈونٹ لائک. اب کہتے ہیں نہیں کرتا تو پھر نہ کریں، ہمیں کیا. دیکھیے، جس کی نظر میں اللہ کے دین کی قدر ہوگی نا، وہ پھر اللہ کی قدر بھی کرے گا. جو اللہ کی کتاب کی قدر کرتا ہے نا، وہ اللہ کے دین کی بھی قدر کرتا ہے. تو ضرورت کیا ہے کہ اللہ تعالیٰ نے یہاں بتا دیا کہ میں تم پہ نہیں چھوڑتا ان کاموں کو، یہ میرے اپنے ہاتھ میں ہے، تم جو کہو کرو، میں کرواؤں گا، کروں گا. باقی رہ گئی بات کہ تم سب چیزوں کو بیلنس میں رکھو. مختلف رویے ہم دیکھ رہے ہیں ان آیتوں میں. کہیں بالکل بے لباس ہو کے رہتے تھے، کہتے تھے یہ دین ہے ہمارا، اور کبھی فحش کرتے تھے اور اس کو دین کے نام پہ کر دیتے تھے، اور گندے مندے رہنے کو نیک ہونا سمجھتے تھے. آپ کو پتا ہے کہ یہ تصور بھی گندے رہنے کا اور اس طرح کا ہے، یہ کرسچینٹی سے آیا. ان کو جو ننس بننے کی ٹریننگ دی جاتی ہے، ان میں سے بعض اس درجے پہ پہنچ جاتے ہیں کہ جن کو صرف ایک کھانا کھانا پڑتا ہے، ساری زندگی بس ایک ہی کھانا کھائیں گے، ایک ہی قسم کا کھانا ہے تو کھانا ہے، نہیں کھانا تو نہیں کھانا. ایک لباس پہنتی ہیں ان کی ننس، جس کو ہیبٹ کہتے ہیں، عادت اس کا نام ہی رکھ دیا. پوری زندگی ان کو اکیلے میں، تنہائی میں، عورتوں میں، مردوں میں، بس وہ ایک خاص ٹپیکل ڈریس پہننا پڑتا ہے. اللہ یہ نہیں کہتا. اگلی آیت میں اسی کا جواب دیا جا رہا ہے. قل من حرم زینۃ اللہ التی اخرج لعبادہ، کہہ دیجئے کس نے حرام کیا اللہ کی زینت کو جو اس نے پیدا کی اپنے بندوں کے لیے. کس نے کہا کہ زینت اچھی چیز نہیں؟ یہ کون ہے مفتی بنا ہوا؟ کون کہتا ہے کہ یہ بھی نہ کرو، اچھے کپڑے نہ پہنو، اچھے کھانے نہ کھاؤ، کبھی یہ نہ کرو، وہ نہ کرو؟ یہ کون ہے جو اللہ کے دین کے نام پہ خود ہی لوگوں کو مائل کر رہا ہے؟ اب ہم ڈھونڈ سکتے ہیں. آج دین سے دوسروں کو دور کرنے میں جو ایک بہت بڑی وجہ ہوئی نا، وہ یہ بھی ہوئی کہ دین داروں نے بہت ساری حلال چیزوں کو حرام کر دیا. کم از کم لوگوں کو شبہ میں تو ضرور ڈال دیا. اور لوگ دیندار ہونے کا مطلب سمجھتے ہیں مفلس، کلاش، غریب، نہ اچھا کپڑا پہن سکتے، نہ کھا سکتے. اور کسی دیندار کو بھی اچھا کپڑا پہن لے تو اس کے دین پہ شک کریں گے. کسی کو اچھا کھانا کھاتا دیکھیں گے کہ اچھا جی یہ کھانے بھی کھاتے ہیں. ہاں یہ بات اللہ کہہ رہے من، ڈانٹ ہے، کون ہے، کدھر کھڑا ہے وہ جو کہتا ہے کہ اللہ نے زینت کو حرام کیا ہے؟ آخرت العباد ہی، اس نے اپنے بندوں کے لیے پیدا کی. یہاں زینت کو پھر لباس میں بھی دیکھے تو وہی لوگ جو نیکڈ رہنے کی خواہشات اور اس کلچر کو ہوا دینے والے ہیں، ان کی طرف اشارہ ہے کہ اللہ تعالیٰ نے جس بندے کو، جن کو کہا تم لباس پہنو، وہ بے لباس پھر رہے ہیں. وہ کہتے ہیں تم بندروں کی اولاد ہو تو ان بندروں کی طرح ننگے پھرو. کس نے کہی یہ باتیں؟ اور کون ہے جو خوبصورتی کو پسند نہیں کرتا، خوبصورت لباس نہیں پہننا چاہتا؟ وہ تو یہ باتیں من رزقی، اور پاکیزہ چیزوں کو کھانے سے روکتا ہے. آج دین کے نام پہ بعض دفعہ اتنی شدت آتی ہے، کہتے ہیں کہ اچھا کھا نہیں سکتے، صرف سوکھی روٹیاں کھائیں گے. تو آپ بتائیے کہ اگر سارے ہی کھانا پینا چھوڑ دیں گے تو یہ سبزیوں کا کیا ہوگا، پھلوں کا کیا ہوگا؟ کیا یہ پھر اللہ نے کیوں پیدا کی؟ اور سارے مسلمان بائیک آؤٹ کر دیں کہ آج کے بعد ہم اچھا کپڑا نہیں پہنیں گے تو ان کی انڈسٹری کیسے چلے گی، ساری اکانومی ڈوب جائے گی؟ یہ نہیں ہے مقصد. یہ ظاہری کپڑوں سے مت ہم ایک دوسرے کو دیکھیں. اصل بات کیا ہے کہ اللہ تعالیٰ انسان سے ایک خاص رویہ چاہتا ہے، جس پہ اینڈ پہ بات کروں گی تو یہ ساری چیزیں اس میں انشاءاللہ سمپ ہو جائیں گی. بس یہاں ڈانٹ پڑی ان دینداروں کو کہ جو دین کے نام پہ لوگوں کو صرف سفید کپڑوں میں ڈال دیتے ہیں، اور جن کا خیال کیا ہے کہ بس سارا کا سارا مال ہمارے پاس آ جائے، اور لوگوں کو تو نہ اچھے گھر میں رہنے کا حق ہے، نہ اچھی گاڑی چلانے کا حق ہے، نہ اچھے کپڑے پہننے کا. اللہ نے ایسا کوئی دین نہیں دیا. قل ہی للذین آمنوا فی الحیات الدنیا خالصتین یوم القیامہ، कह दीजिए कि ये नेमतें तो ईमान वालों के लिए खालिस हैं क़यामत के दिन। यानी दुनिया में तो अल्लाह ने काफ़रों को भी बड़ी दी हैं, लेकिन दुनिया आखरत में, जन्नत में या क़यामत के दिन तो ये चीज़ें सिर्फ़ और सिर्फ़ ईमान वालों को ही मिलेंगी। दुनिया की ज़िंदगी में भी मिली हुई हैं, वहाँ भी मिलेंगी। यानी आखरत में तो सिर्फ़ और सिर्फ़ किसी नेमत को पाने के लिए जो क्वालिफ़िकेशन चाहिए इंसान को, वो है आमन। दुनिया में आप देखते हैं, बल्कि बाज़ औक़ात काफ़रों को ईमान वालों से ज़्यादा मिलता हुआ दिखता है, लेकिन कहा कि तुम ये ना करो, दुनिया में दोनों को मिले, आखरत में ईमान वालों को मिलेगा। और हदीस में आता है कि अगर इस दुनिया की मिसाल अल्लाह की नज़र में एक मच्छर के पर के बराबर भी होती, तो किसी काफिर को पीने के लिए एक पानी का घूंट ना देता। क्यों दिया हुआ है? कि ये अहम नहीं, खा लो पी लो, तुम भी खाओ तुम भी खाओ, क्योंकि तुम इसको ले लो, ये अहम नहीं, क़यामत के दिन खालिस ईमान वालों को मिलेगी। इशारा है इसमें जन्नत की उन नेमतों की तरफ कि जो वाकई अल्लाह ताला ने अपने प्यारे बंदों के लिए तैयार की हुई हैं। कहा कज़ालिक नुफस्सिलुल आयाति लिकौमि यालमून, इस तरह हम बयान करते हैं आयतें उस कौम के लिए जो जानते हैं। यानी इल्म वालों को ये बातें समझ आती हैं, आम लोगों को नहीं आती। अल्लाह ताला ने ईमान वालों के लिए हर चीज़ खोल के रखी हुई है, और उसी को क़यामत के दिन अल्लाह ताला ईमान वालों को देगा। और एक और भी इसका मानी किया गया खालिसतन, के दुनिया में ये नेमतें मिलती हैं ना, तो बाज़ मुश्किल में मिलती हैं। नेमत मिल जाती है, साथ गम होता है, लेकिन जन्नत में मिलेंगी तो गम नहीं होगा। फिर दुनिया में मिलती हैं तो प्योर नहीं होती, वहाँ प्योर शक्ल में मिलेंगी। आज बहुत सारी आलाइशें होती हैं, ना मिलने के लिए दिन रात ओवरनाइट करना पड़ेगा, ना सारा दिन मशीन की तरह काम करना पड़ेगा, बिल्कुल अल्लाह ताला आमेजिशों से पाक ख़ास करके दे देगा। असल बात क्या है कि तुम अल्लाह की इताअत करो, अल्लाह तुम्हें इन चीज़ों से मना नहीं करता, खाओ पियो लेकिन अल्लाह के बंदे बन के रहो। हाँ, अब तुमने तो अपनी मर्ज़ी से हलाल और हराम की बातें कर दी, अब अगली हिस्से में बताया जा रहा है कि क्या हराम है। शुरू में बता दिया कि ये हराम नहीं, ये हराम नहीं, सब ठीक है, तुम दीन के नाम पे अपनी मर्ज़ी के इजाफे ना करो। अब सुन लो कि अल्लाह ने क्या हराम किया है। قُلْ إِنَّمَا حَرَّمَ رَبِّي الْفَوَاحِشَ, नंबर एक, कि बेशक कह दीजिए कि मेरे रब ने तो हराम किया है फवाहिश को। यानी जीनत तो हराम नहीं है, लेकिन फवाहिश हराम है। कौन से? मा ज़हरा मिन्हा, जो उनमें से ज़ाहिर हों, खुलेआम, जिनका असर दूसरों पे भी आता है अपने ऊपर भी आता है, वो हराम है। वमा बतना, और जो छुपी हुई हैं, ये कौन सी होती हैं? यानी एक फवाहिश वो हैं जो खुलेआम सबके सामने होते हैं, डंके की चोट पर होते हैं, बेहयाई फैलाई जाती है, दुनिया में बुराई का इश्तहार बन के फिरा जाता है। और दूसरे बताना जो दिल में रखे हुए हैं, तन्हाई की बातें, बेडरूम की चीज़ें, अंदर छुप के रातों को देखी जाने वाली चीज़ें, बच्चों के सामने देखो, बच्चों के बग़ैर देखो, हर चीज़ जो माँ ज़हरा व माँ बतन। टीवी लॉन्ज में रख के उसको कोई चीज़ देखते हो, या उसको अपने सीक्रेट रूम में जा के देखते हो, ये दोनों चीज़ें मना है। अल्लाह नहीं पसंद करता कि कोई खुद फुहश करे कराए और देखे और दिखाए, ऐसी कोई चीज़ नहीं। और फवाहिश जो है इसका वाहिद फाहिशा होता है, तो यहाँ इससे मुराद जिना भी आता है, और जिना से मिलने वाली, जिना के करीब करने वाली बहुत सारी चीज़ें। और साथ ही कह दिया क्या मना है, वाले इस्मा, गुना भी मना है, वो गुना जिससे इंसान बच सके और ना बचे उसको इस्म कहते हैं। आसिम और सूंटनी को कहते हैं जो तेज़ चल सके और ना चले। क्या पता चला? कि जो भी चीज़ गलत चीज़ों की तरफ ले जाएगी वो इस्म है। हसन बसरी है, वो कहते हैं कि इस्म का यहाँ मानी शराब है, क्योंकि शराब उम्मुल खबाइस है, जहाँ शराब आएगी वहाँ बहुत सारी और ख़राबियाँ आएंगी। और हकीकत है कि एक चीज़ गलत होती है तो दूसरी गलत है। तीसरी चीज़ जिससे अल्लाह ने मना किया, जिसको हराम किया, वो क्या? वल बगी, सरकशी, अल्लाह के हुक्मों को सुन के सर खींचना, नो आई डोंट आई कैंट। कितने लोग हैं जो आज सरकशी को हराम समझते हैं, शराब को हराम समझते हैं अल्हम्दुलिल्लाह, जिना को हराम समझते हैं अल्हम्दुलिल्लाह, सुअर के गोश्त को हराम समझते हैं अल्हम्दुलिल्लाह, सूद को दिल नहीं चाहता हराम मानने को, लेकिन बहरहाल वो भी हराम है। कितने लोग हैं जो बगी को हराम समझते हैं? बस किसी से कहा जाए कि उठ के यहाँ से इधर आके बैठ जाए, और उसके जवाब में वो वहीं बैठा रहे, इसको सरकशी कहेंगे। कश क्या होता है? खींचना। उर्दू में सुना होगा सिगरेट के कश लिए, हाँ, کش ایسے سانس کھینچتے ہیں نا, تو سر کش کے سر کھینچنا, یعنی اللہ کہتے ہیں آگے جھکو, یہ سر پیچھے کھینچتے ہیں. اللہ کہہ رہے ہیں ہاں میں سر ہلے, یہ نو میں ہلتا ہے, یہ ہے سرکشی. کیا آج کا مسلمان اس سرکشی کو حرام سمجھتا؟ ان باتوں کو سن سنا کے بعد میں ان کو اپنی عملی زندگی میں لانے کی بات کو سرکشی سمجھتا؟ اور خاص طور پہ بغی کہتے ہیں کہ ظلم میں حد سے تجاوز کرنا. آج قتل کتنا ہے, آج عوام کے ہاتھوں خواص کا اور خواص کے ہاتھوں عوام کا حال کیا ہے, کوئی ڈھکی چھپی چیز نہیں ہے. اللہ کہتے ہیں مسلمانوں کا تو یہ مزاج ہی نہیں ہوتا کہ وہ اللہ کے آگے بھی سرکش ہوں اور اللہ کے بندوں کے ساتھ بھی سرکشی کا رویہ اختیار کرے, اور بغیر الحق کی نا حق, کوئی حق نہیں پہنچتا ان کو ایسے کام کرنے کا, پھر بھی یہ کرتے ہیں. اور چوتھی چیز حرام جو اس آیت میں, وَأَن تُشْرِكُ بِاللَّهِ مَا لَمْ يُنَزِّلْ بِهِ سُلْطَانًا, اور یہ کہ تم اللہ کو شریک کرو اس چیز میں کہ جس کی کوئی سنت نہیں اتری. نا حق بغیر کسی دلیل اور سنت کے تم شرک کرتے پھرو. یہاں شرک کی بات کر دی, یعنی اللہ کے ساتھ کسی دوسرے کو رکھو یہ بھی شریک ہے. اور ساتھ ہی ساتھ آپ دیکھیں کہ یہ جو بات کہہ دی نا کہ تم اللہ کی طرف وہ باتیں منسوب کرو جو اس نے نہیں کہیں, کہ ان تقولوا علی اللہ ما لا تعلمون, بغیر علم کے اللہ کے ذمے باتیں لگاتے رہو, غلط باتیں کہتے رہو, اللہ نے یہ کہا, اللہ نے وہ کہا, یہ نہیں کہا, یہ چیز بھی حرام ہے. آپ دیکھ لیجئے کہ جو لوگ غلط کام کرتے ہیں نا, پھر اس کو ثابت کرتے ہیں سچ, فتویٰ لے کے آتے ہیں, نہیں اللہ نے تو ایسے نہیں کہا, یہ تو اللہ کی بات ہے, اور ایسے نہیں اور ویسے نہیں کہا, یہ پانچ کام جو ہے یہ اللہ نے حرام کہے ہیں. اب ہمیں سے ہر ایک دیکھ سکتا ہے کہ ہم کس درجے پہ کھڑے ہیں. وَلِكُلِّ أُمَّةٍ أَجَلٌ, اور ہر امت کا ایک وقت ہے. پکڑ کیوں نہیں آتی اتنی غلطیوں پہ؟ پانچ حرام کام چاروں طرف کھلے ہوئے دکھتے ہیں, ارتکاب ہے دنیا پوری میں اس وقت گلوب کے اندر, یہ پانچوں کام آپ کو کھلے عام دکھ رہے ہیں. تو کہا پکڑ کیوں نہیں ہو رہی؟ کہا اس لیے کہ وَلِكُلِّ أُمَّةٍ أَجَلٌ, ہر امت کا ایک خاص وقت ہے. اللہ تعالیٰ نے ہر ایک کو ایک مہلت دی ہوئی ہے. دیکھیں جیسے افراد کی زندگی ہے نا, ایسے قوموں کی بھی زندگی ہوتی ہے. اللہ تعالیٰ نے جیسے افراد کو 60-70 سال کی عمر دی ہے نا, تو قوموں کی زندگی کہاں ہے؟ اس کا وقت سے تعلق نہیں ہے. یہ بڑا باریک سا نقطہ ہے جو آپ ادھر سمجھیں گے انشاءاللہ. امتوں کی عمر ویسے تو ہم دیکھتے ہیں سینچریز میں ہے نا, صدیوں میں, ایک صدی گزری, دوسری, ایک قرن گزرا, دوسرا قرن آئے گا, ٹھیک ہے. لیکن اصل میں امت کی موت کب آتی ہے؟ جب اس دور کے لوگ اللہ کی دی ہوئی رہنمائی سے دور ہو جاتے ہیں. کوئی قوم 10 صدیاں بھی جیے گی, ابھی وہ جوان ہے. امت, لوگوں کا گروہ, انسانیت, کوئی بھی نام دے دیں, کب موت کی طرف آتی ہے؟ جب وہ اللہ کی نافرمان ہو جاتی ہے. امتوں کا ڈکے کب شروع ہوتا ہے؟ جب وہ اللہ کی نافرمانی شروع کرتے ہیں. شروع ہوتی ہے نا, پھر ایک دم نہیں ہوتا, اس کو چھوڑتے, تھوڑا تھوڑا ہوتے ہوتے خراب, جب بالکل ناقابل استعمال ہوتی ہے اٹھا کے پھینک دیتا ہے. چھوٹی سی مثال دوں گی اس بات کو آپ کو سمجھانے کے لیے, کہ جیسے آپ دیکھیے کہ کوئی بھی چیز ٹھیک آپ کے گھر میں کب تک پڑی رہتی ہے؟ کئی صوفہ سیٹ ایسے ہوں گے پچھلے 10 سال سے آپ کے گھر میں بالکل ٹھیک ہے. جب وہ ٹھیک ہوتے تو آپ اس کو نہیں پھینکتے. لیکن آپ کس صوفے کو پھینکا آج آپ نے, جو پچھلے 2 سال سے ٹوٹنا شروع ہو چکا تھا, ہلنا شروع ہو گیا تھا, اور ایک دن تو بالکل ہی بیٹھ گیا, خراب ہو گیا, کام کرنا چھوڑ دیا, اس نے پھینک دیا آپ نے. اللہ ان امتوں کو صفحہ ہستی سے یوں مٹا دیتا ہے کہ جیسے وہ رہتی نہیں تھی. کب؟ جب وہ اپنے حصے کا کام نہیں کرتی. ہر نبی کی امت کے ساتھ یہی ہوا. انہوں نے اللہ کے نبی کی دعوت کا انکار کیا, نتیجہ کیا ہوا؟ کہ اللہ تعالیٰ نے ان کو اٹھا کے پھینک دیا. فَإِذَا جَاءَ أَجَلُهُمْ, جب آ جاتی ان کی مہلت, مدت ختم ہوتی ہے, لَا يَسْتَأْخِرُونَ سَاعَةً, نہ پھر وہ ایک گھڑی پیچھے ہوں گے, وَلَا يَسْتَقْدِمُونَ, اور نہ آگے بڑھیں گے. اجلہم کیا ہے؟ ان کے خاتمے کا وقت. اور ساعتن عربی میں کہتے ہیں زمانے کی سب سے قلیل مدت, جیسے کہتے ہیں نا لمحہ, لہجہ, سیکنڈ. پھر ایک سیکنڈ بھی نہیں دیر لگتی کہ ان کو اور مہلت دے دو, تھوڑی دیر دنیا میں رہ لیں, کچھ کر کرا لیں, تو پھر ان کو دنیا سے بھیجا جائے گا. نہیں, پھر ایسے لوگوں کو یوں اٹھا کے پھینکا جاتا ہے کہ اس وقت ان کو خود بھی نہیں سمجھ آتا کہ ہم کیا کر رہے تھے اور کہاں کر رہے تھے. اگلی آیتوں میں بھی کچھ اسی قسم کی بات ہے جس میں امتوں کے حالات ہیں. لیکن اگر یہاں پہ ہم تھوڑا سا پچھلی پوری آیتوں کو سامنے رکھتے ہوئے جو بات تھی ہمارے سامنے, لباس, حجاب اور اس کے بارے میں کر لیں, تو شاید فائدہ ہوگا. خلاصہ کیا ہے؟ کہ اسلام نہ اچھا کھانے سے روکتا ہے, نہ اچھا پہننے سے روکتا ہے. कपड़ा आप अच्छा पहन सकते हैं, कोई हर्ज की बात नहीं, महंगा भी पहन सकते हैं। ना इस्लाम ने कोई एक कीमत रखी है कि 100 करोन का सूट तो सस्ता है और 1,000 का महंगा, ऐसी कोई कीमत नहीं है। हर बंदे के अपने आमाल के साथ, उस अपनी सोर्स, अपनी इनकम के साथ उसका ताल्लुक़ है। एक औरत है जिसके शौहर की कमाई $10,000 है, मिसाल है, और एक औरत है जिसका शौहर सिर्फ 1,000 कमाता है, तो दोनों के कपड़े पहनने में फ़र्क होगा, दोनों के पहन सहन, रहन सहन, हर चीज़ में फ़र्क हो सकता है। असल चीज़ जो है ना, वो क्या है, दो तीन लफ्ज़ लिख लें। एक है आराइश, एक है ज़िबाइश और एक है नुमाइश। आराइश क्या है? डेकोरेट करना, मेकअप करना, चीज़ों को सजाना, कपड़ों पे लेस लगा ली, मोती लगा लिए, सलमा लगा लिया, पूरी इजाज़त है इसकी, आप लगा सकते हैं, आप पहन सकते हैं, आप अच्छे खूबसूरत कपड़े पहन सकते हैं, आप बुटीक के भी पहन सकते हैं, और आपका जो दिल चाहे जिसमें हलाल है वो आप पहन सकते हैं, कोई हर्ज की बात नहीं। दूसरी चीज़ है ज़िबाइश, ज़ेबा से खूबसूरती, यानी आम लिबास नरम है, कीमती है, सॉफ्ट है, पहन लिया, लेकिन अब उसको मज़ीद खूबसूरत किया कर सकते हैं, कर हर्ज नहीं। तीसरी चीज़ जो है ना, नुमाइश, इसकी इजाज़त नहीं, यही नुमाइश फिर बतर बन जाता है और दिखावा बन जाता है। आपको अच्छा कपड़ा दिल लगता है ना, पहने, खूब पहने, कोई हर्ज नहीं, लेकिन आप इस सोच से ये कपड़ा अच्छा पहन के आएँ कि ये दिखा के मैं ज़रा नुमाइश करूँ अपने फिगर की, अपने जिस्म की, अपनी दौलत की, अपने डॉलर्स लोगों को दिखाऊँ, ये जायज़ नहीं है। इस्लाम नुमाइश नहीं चाहता। और जहाँ फिर उसके अंदर एक और ख़राबी आ जाए, दिखलावा और बढ़ोतरी एक दूसरे के मुकाबले पे, तकाबुल पे। आपने फरमाया जिसने शोहरत का कपड़ा दुनिया में पहना कि मैं इसलिए कपड़ा पहनूँ कि मैं मशहूर हो जाऊँ, कल क़्यामत के दिन अल्लाह ताला उसको खुजली का कुर्ता पहनाएंगे। चलो आज भी खुजली करो, तुम्हें लोग देखेंगे। आज भी दुनिया में देखें, जो ज़रा अच्छा कपड़ा पहनते उसको खुजली हो रही होती है कि अभी किसी ने देखा ही नहीं, अभी किसी ने पसंद नहीं किया, अभी कोई तारीफ़ का जुमला ही नहीं आया। कितने लोग हैं जो अपने लिए पहनते हैं और कितने हैं जो दूसरों के लिए पहनते हैं? हर एक अपने आप से पूछे। कोई किसी को नहीं कह सकता कि इस वक्त आपने जो कपड़ा पहना है वो आपने मेरे लिए पहना है या अपने लिए पहना है। आप अपने लिए पहनते हैं, कोई दूसरा भी देख लेता है, कोई हर्ज नहीं। आप अपने शौहर के लिए पहनते हैं, आप किसी और ने भी देख लिए, कोई हर्ज की बात नहीं। आप तहदीस नेमत के लिए पहनते हैं, अल्लाह ने दिया तो पहनेंगे, अल्लाह का शुक्र है उसने दिया तो पहनेंगे। ऐसे सारी रिवायत मौजूद हैं कि आपने एक को देखा बड़े ख़राब गंदे कपड़ों में, कहा इसको ऐसा ना कोई मिला कि इसको कपड़े को धो लेता, साफ़ कर लेता। एक शख्स को आपने देखा बिखरे हुए बालों के साथ, हम देखते कहते हाय कितना नेक है, बेचारी की मत मारी हुई है, दीन इतना कड़ कर आ रहे हैं, होश ही नहीं कंगी करने का। अल्लाह के नबी ने कहा इसको इतना ना हुआ कि अपने बाल बना लेता। ये एक बिखरा हुआ दीन, बिखरा हुआ माहौल, ये तसव्वुर, ये बिल्कुल इस्लाम का नहीं है। इस्लाम चाहता है कि तुम सलीके से काम करो। अल्लाह की इस दुनिया को देखे कितनी खूबसूरत है, हमें दी जाती ज़रा चॉइस, और ख़ासतौर पर दीनदारों को, कि तुम ज़रा एक दुनिया बना दो, हमने 10-15 मिनट में बना के गंदी मंदी रख देनी थी, किसने तो ख़त्म हो ही जाना, इसको फेंक देते। कोई अनार इतने प्यारे तरीके से जड़ाता कहाँ? अल्लाह ने इस कायनात को खूबसूरत बनाया, इतने फूलों के रंग हम भरते, परिंदों को इतने रंग देते, हम पूरी ब्लैक एंड वाइट दुनिया बना के रख देते और कट्ठी एक थैले में डाल के रख देते कि ये पकड़ो, जिसको लेनी है ले लो, और ये तो 4 दिन की बात है, हम तो जन्नत में आएंगे। नहीं, देखिए कितनी प्यारी दुनिया है, तो क्या वो रब ये चाहेगा कि आप दीन के नाम पे गंदे हो? हाँ, नुमाइश नहीं होगी, आप उसको अपने लिए एक इज्जत का सामान नहीं बनाएंगे कि अच्छा जोड़ा नहीं है तो मैं शादी में नहीं जा रही, घर में आंसू बह रहे हैं कि कपड़े नहीं है पहनने को, वार्डरोब खोली हुई यार मियाँ को कहते हैं कुछ है ही नहीं पहनने को, वो कहते हैं इसका दिमाग ख़राब हो गया। अब और क्या किया बेचारा, कि 100 जोड़े पड़े और आप फिर कह रही हैं कि ईद पे कुछ पहनने को ही नहीं है? वो तो फिर कहते हैं देखो ये मजाक करते हैं, ये हंसते हैं, हाँ वो तो शुक्र करें आपको डॉक्टर पे नहीं ले जाते कि इसकी नज़र कमज़ोर हो गई, इसको दिख ही कुछ नहीं रहा। ये ना करें, एक भीड़ चाल जो लग गई ना इस वक्त, हमारी मोस्ट ऑफ़ दी वुमेन जो है ना हमारे कल्चर की, उनका ज़िंदगी का एक ही मकसद है बेगम साहिबा का, कि सुबह उठ के 11-12 बजे रोप डाल के नाश्ता खाना पिया किया, मेड को घर का काम बताया, परस पकड़ा और ड्राइवर को साथ लेके चली गई, और लिबर्टी से निकली तो जुबली, और जुबली से निकली तो कहाँ, और ज्वेलर से वहाँ, सारा दिन जिहाद करके आती हैं और एंड पे आके सर में दर्द दर कहती हैं एक जोड़ा भी पूरा नहीं बना, उसकी लेस, उसकी डोरी, उसके मोती, उसके सितारे, और उस करने कराने में जितना अंग खुलता है। इसी तरह देखिए आप लिबास पहने, दो बातें, लिबास रीश और युवारी। हर लिबास को पहनते वक्त देखे मेरा सतर छुप रहा, क्या मेरा फिगर तो नहीं इसमें नुमाया हो रहा, क्या जिस्म का एक एक अंग तो नहीं दिख रहा, एक एक जोड़ तो नहीं इसमें खुल रहा, नुमाइश तो नहीं इसमें हो रही। आज आप देखिए, और ख़ास तौर पे कुछ चीज़ें ऐसी होती हैं जिसका मौसम है, गर्मियों के साथ तो बहुत ही ताल्लुक है। जब गर्मियों का मौसम आता है, क्या पतले लॉन के कपड़े पहन के बाहर खुलेआम जाते हुए हमने कभी एक लम्हे के लिए किसी अपनी दोस्त साथी रिश्तेदार को कहा कि ज़रा मैं जाती हूँ देखना मेरा इससे फिगर तो नहीं दिखता? और अल्लाह की पनाह जब छोटी कमीज़ें और टाइट शर्ट्स का रिवाज आ जाता है, खुलेआम फिरते हैं और दुकानदार भी देख के मुस्कुराते हैं कि वो चीज़ जो पैसे लगा के फिल्मों में देखनी थी वो सरेआम गर्मियों में हमारी औरतें दिखाती हैं। फिर हया कहाँ नहीं आती? क्या कभी गौर किया कि हमारी बेटियों के हुलिये कोई देखता होगा, हमारी बच्चियों के? मर्दों की अकल पे न जाने कितने पर्दे पड़ जाते हैं कि जिसकी वजह से वो अपनी बहू बेटियों अपनी बीवियों को बेटियों को सजा संवार के भेजते हैं। तो ये चीज़ें काबिले गौर हैं, इस पर गौर करने की ज़रूरत है। औरतों में भी आपकी एक हया है, आपकी मर्दों में भी एक हया है। आप ख़ुद को देखें कि क्या ये लिबासो तकवा है, क्या इससे मेरा जिस्म उस तरह तो नहीं हो रहा कि किसी को गुनाह की दावत दें? अब बहुत सारे सवाल आपके जहनों में आते होंगे इस वक्त के, जी औरतों में क्या कर सकते हैं, क्या पहन सकते हैं? मैं इसका सिर्फ एक जुमले में जवाब देती हूँ। हर वो चीज़ जो आपकी इश्तहा को बढ़ाती है ना, जिसको देख के फीलिंग्स आती हैं, तो वो औरतों में भी जायज़ नहीं। आप कहते हैं, अरब कहते हैं जी आप औरतों में अपनी टांगे नंगी कर दें, आप डीप नेक पहन लें, आप अपनी ब्रेस्ट खोल दें, कुछ भी कर दें। ना दीन अरबों का, ना अजमों का। औरत की ख़ास तौर पे जिस्म, क्योंकि मर्द तो बेचारे कम ही अपना आप दिखाते हैं, वो रो भी डाल के अपने आप को बड़ा करते हैं, औरतें कपड़े पहन के कर लेती हैं, लेकिन औरत का सबसे ज़्यादा खूबसूरती उसके जिस्म, उसके लिबास की, उसका हकदार उसका शौहर है। इसीलिए आप देखिए, पहले कल्चर में ये था, शादी के बाद सारी अच्छी चीज़ों का रिवाज था। कोई मेकअप कर नहीं सकती थी कुंवारी लड़की, अच्छे कपड़े सारे माँ ने पेटी में रखे होते थे, ये जहेज़ में निकलेंगे। और वो इसलिए भी रोती थी कि जल्दी से अब शादी हो ताकि ये कपड़े और ना पुराने हो जाएं। आज आप देखें, लड़की 10 साल 12 की और साथ माँ है, उन दोनों के पहनने ओढ़ने में कोई फ़र्क ही नहीं। अब तो माएँ खुद बेटियों को बना के ओढ़ते के भेजती हैं शादियों में कि जाओ ज़रा चार लोग देखें। ईमान कम हो गया ना, तकवा कम हो गया। इसलिए नुमाइश से बचना, अपने आप को चेक करें। इंसान जो मैं पहनती ओढ़ती हूँ, मैं कैसी लगती हूँ, क्या लिबासो तकवा है, क्या मेरा अंदर खुल रहा है? इंशाल्लाह इसके बाद आप साफ़ सुथरे पहने, अच्छे कपड़े पहने, अल्लाह ने कहीं नहीं रोका। और हाल क्या है कि अगर किसी दीनदार को हम देख लेते हैं कि कोई अच्छा कपड़ा पहनते ख़रीदते या लेते, तो वो कहेंगे देखा ये तो दीन ही नहीं है। और कुछ बेचारे फिर उसके ऊपर एक आर्टिफिशियल पर्दा डालते हैं, वो दूसरों की नज़रों में मुत्तकी दिखने के लिए बिल्कुल नहीं पहनते, उनसे छुप छुप के पहन लेंगे लेकिन दीन के लिए नहीं पहनेंगे। क्यों? कि लोग इनको बुरा समझेंगे या लोग इनको कम नेक समझेंगे। तो समझने दीजिए, तिलावत सुन लेते हैं यहाँ पे। और
या बनी आदम क़द अंज़लना अलैकुम लिबासन युवारी सौआतिकुम वरीशा वलिबासु तक्वा ज़ालिका खैर ज़ालिका मिन आयातिल्लाह लअल्लहुम यज़्ज़क्करून। يا بني آدم لا يفتننكم الشيطان كما أخرج أبويكم من الجنة ينزع عنهما لباسهما ليريهما سوآتهما إنه يراكم هو وقبيله من حيث لا ترونهم جَعَلْنَا الشَّيَاطِينَ أَوْلِيَاءَ لِلَّذِينَ لَا يُؤْمِنُونَ وَإِذَا فَعَلُوا فَاحِشَةً قَالُوا وَجَدْنَا عَلَيْهَا آبَاءَنَا وَاللَّهُ أَمَرَنَا بِهَا قُلْ إِنَّ اللَّهَ لَا يَأْمُرُ بِالْفَحْشَاءِ أتقولون على الله ما لا تعلمون قل أمر ربي بالقسط وأقيموا وجوهكم عند كل مسجد وادعوه مخلصين له الدين كما بدأكم تعودون فريقا هدى وفريقا حق عليهم الضلالة إنهم اتخذوا الشياطين أولياء من دون الله ويحسبون أنهم مهتدون